الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما خلقت الجن والإنس إلا ليعبدون سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اگر اس کائنات میں ہم اپنے گرد و پیش پر نظر دوڑائیں تو یہ ایک سجے ہوئے محل کی مانند نظر آتی ہے. ارشاد فرمایا وَجَعَلْنَا الْأَرْضَ فِرَاشًا کہ زمین کو ہم نے فرش کی مانند بنایا. وَجَعَلْنَا السَّمَاءَ سَقْفًا مَحْفُوظًا ہم نے آسمان کو محفوظ چھت کی طرح بنایا. اور پھر اس چھت کو ہم نے روشنیوں سے سجایا بزینت من کواکب ستاروں کے ذریعے سے. اور دنیا میں ہم نے دن اور رات بنایا. وجعلنا اللیل لباسا رات بنائی تاکہ انسان آرام کرے. وجعلنا النہار معاشا اور دن ہم نے معاش کے لیے بنایا. تو یوں محسوس ہوتا ہے کہ یہ سارا جہان اللہ نے انسان کے لیے بنایا ہے اور انسان کو اللہ رب العزت نے اپنی بندگی کے لیے بنایا ہے. اس لیے کہا گیا ان الدنیا خلقت لکم وانتم خلقتم للآخرہ کہ یہ ساری دنیا تمہارے لیے بنائی گئی اور تمہیں اللہ نے آخرت کے لیے بنایا. کسی نے اس کو فارسی میں یوں کہا, اردو میں یوں کہا, کھیتیاں سر سبز ہیں تیری غذا کے واسطے, چاند سورج اور ستارے ہیں ضیا کے واسطے, بحر و بر شمس و قمر ما و شما کے واسطے, یہ جہاں تیرے لیے ہے تو خدا کے واسطے. تو یہ سارا جہان ہمارے لیے اور ہم خدا کے واسطے. اس آیت مبارکہ میں فرمایا کہ ہم نے انسانوں اور جنوں کو نہیں پیدا کیا مگر اپنی بندگی کے لیے. تو انسانوں اور جنوں کی خصوصیت کیا ہے, کیوں ان کی تخصیص فرمائی؟ مخلوق تو بہت ساری ہے. تو اس نقطے کو بھی یوں سمجھیے کہ گھر میں کئی لوگ ہوتے ہیں کام کرنے والے جن کے ذمے اپنا اپنا کام ہوتا ہے. چوکیدار بھی ہوتا ہے, اس کے ذمے گیٹ کے اوپر حفاظت کرنا, چوکیداری کرنا. خانسامہ بھی ہوتا ہے, اس کے ذمے کھانے بنانا. ڈرائیور بھی ہوتا ہے, اس کے ذمے گاڑی چلانا. हर एक की अपनी अपनी ड्यूटी होती है, तो एक की ड्यूटी दूसरे के जिम्मे नहीं लगा सकते। कभी आप चौकीदार को यह नहीं कहेंगे कि जरा खाना बना दो, कभी खानसामा को यह नहीं कहेंगे कि मेरी गाड़ी चलाओ, क्योंकि हर एक की अपनी ड्यूटी है। इसी तरह इस दुनिया में जितनी भी मखलूक है उसकी अपनी अपनी ड्यूटी है। फरिश्तों के जिम्मे भी काम है, जो अल्लाह ने जिम्मे लगा दिए, ला यासून अल्लाह मा अमरहुम व यफअलून मा युअमरून, वो वही करते हैं जो उनको हुक्म मिल जाता है। बाकी कायनात अल्लाह का जिक्र कर रही है, वह इन मिन शैइन इल्ला युसब्बिह बिहम्दिही वलाकिल्ला तफ़क्करून तस्बीहा, तुम उसकी तस्बीह को नहीं समझ सकते मगर कायनात की हर चीज हमारी तस्बीह बयान कर रही है। चांद और सूरज के जिम्मे भी काम है, लशम्स यंबगी लहा अन तुद्रिकल अमर वलल्लैलु साबिकुन नहार वकुल्लुन फी फलकिन यस्बहून, सब के सब अपने मदार के अंदर अल्लाह की तस्बीह बयान कर रहे हैं, जो काम जिम्मे लगा वो कर रहे हैं। तो ये वो नौकर हैं कि जिनके जिम्मे काम मुअय्यन हो चुका, वो हमेशा वो काम करते रहेंगे। मगर इंसान का मामला जुदा है, इसकी मिसाल गुलाम की मानिंद है, और जो गुलाम होता है उसके जिम्मे एक काम नहीं होता। जो मालिक कह दे गुलाम जो हुआ, वो ये नहीं कह सकता कि मैं चौकीदारी करूंगा, मैं खानसामा बनूंगा, मैं ड्राइवर बनूंगा, नहीं नहीं वो तो नौकर से, तुम गुलाम हो, तुम्हारे जिम्मे काम है हमें खुश रखना जैसे हम चाहें। तो अल्लाह रब्बुल इज्जत ने बंदों को अपना गुलाम बनाकर दुनिया में भेजा। अब इसका एक ही काम है, अपने रब को राजी करना, इसी का नाम बंदगी है, इसी का नाम इबादत है, कि हर वक्त हम अपने मालिकुल मुल्क की मर्जी को देखें, वो चाहता क्या है, और उसके मुताबिक जिंदगी गुजारें। गुलाम को देखा कि वो मालिक के चेहरे की तरफ देखता रहता है, आंख के इशारे को पहचानता है, जो चीज मालिक को खुश करती है दौड़ दौड़ के करता है, जो उसे नाराज करती है कदम भी नहीं उठाता। और उसका एक ही काम होता है कि मालिक का दिल खुश करना। हम भी दुनिया में अपने मालिकुल मुल्क के गुलाम हैं, हम बंदे हैं, हमें भी अपने मालिक की मर्जी को हर हाल में पूरा करना है, अपनी मर्जी पर अल्लाह की मर्जी को फाइक रखना है, अपनी मर्जी को छोड़ देना है और अल्लाह की मंशा को पहचानना है। जिस तरह गुलाम अपने आका की मंशा को पहचानता है, इस तरह बंदा भी अपने परवरदिगार की मंशा को। चुनाचे हमारे अकाबिर का मामला ऐसा ही था। एक बुजुर्ग फरमाते थे कि मुझे एक गुलाम ने बंदगी सिखा दी, मैं उसे लेके आया, मैंने पूछा तुम्हारा क्या नाम, कहने लगा जो आप पुकारेंगे वही मेरा नाम। मैंने पूछा क्या आप पहनोगे, जो आप पहनाएंगे वही मेरा लिबास। मैंने कहा क्या खाओगे, जो आप खिलाएंगे वही मेरा। क्या काम करोगे, जो आप जिम्मे लगाएंगे। फरमाते हैं कि उस बच्चे को तो मैंने भेज दिया, उसने मुझे बंदगी सिखा दी कि देखो ये दुनिया का गुलाम है, और ये कहता है कि जो आप पुकारे वो मेरा नाम है, जो आप जिम्मे लगाएं वो मेरा काम है, जो आप पहनाएं वो मेरा लिबास है, जो आप खिलाएं वो मेरा खाना है। किस तरह इसने अपने आप को मालिक के सुपुर्द कर दिया। काश हम बंदे होकर अपने मालिक के हम अपने आप को इस तरह सुपुर्द कर सकते। हम भी उसकी रजा के लिए लगे रहते। एक सुदर फरमाते हैं कि एक बांदी बिक रही थी, लेने वाला कोई नहीं था, बहुत कमजोर थी, जर्द पीला रंग था, हड्डियां थीं, तो लगता था कि ये घर के काम नहीं कर सकेगी। मैंने उसको खरीद लिया। जब मैं घर लेके आया तो मैंने उससे पूछा कि भाई क्या करोगी? कहने लगे जो आप हुक्म देंगे। मैंने उसे मुख्तलिफ काम जिम्मे लगा दिए। वो सारा दिन कामों में मशगूल रहती। रमजान का महीना आ गया, मैंने कहा चलो रमजान शरीफ के लिए कुछ खरीद के लाते हैं। वो चल पड़ी मगर कहती है अल्हम्दुलिल्लाह कि अल्लाह ने हमारे लिए सब महीने साल के बराबर कर दिए। तुम्हारे लिए फर्क है ना कि रमजान आया है तो अब ज्यादा इबादत करनी है। तो उसकी हालत यह थी कि साल के 12 महीने एक जैसे। कहने लगे उसकी बात पे मैं बड़ा हैरान हुआ। फिर ईद का वक्त आया तो मैंने कहा कि चलो ईद के लिए कुछ चीजें खरीद कर लाएं। तो मुझे कहने लगी कि ईद तो तब होगी जब हमें अपने मालिक महबूब की दीद होगी। ईद तो उसको कहते हैं ना, ईद तो तब होगी जब हमें अपने महबूब की दीद होगी। कहने के मैं हैरान हुआ कि असल में इसके दिल में अल्लाह की मोहब्बत है। वो रोजाना ईशा के बाद मेरे पास आती और पूछती कि कोई काम? मैं कहता नहीं। तो वो चली जाती, मुसल्ला बिछा के नफल पढ़ने शुरू कर देती और पूरी रात अल्लाह के सामने हाथ बांध के खड़ी रहती, तिलावत करती रहती। एक दिन मैंने उसे कहा कि ईशा के बाद जरा मेरे बिस्तर को ठीक कर देना। तो वो मेरा बिस्तर ठीक कर रही थी, मैं पास खड़ा था तो मेरी तरफ देखने लगी। मैंने पूछा क्या देख रही हो? कहने लगी कि आपका भी कोई मालिक है? मुझे कहने लगी कि आपका भी कोई मालिक है, यानी तुम मेरे मालिक हो तो मैं सारा दिन तुम्हारे काम में लगी रहती हूं और तुम सारा दिन अपने लिए रोटी कमाते हो, जब रात आ जाती है तो बिस्तर बिछा के सो जाते हो। तो उसने मुझसे ये क्वेश्चन पूछा कि तुम्हारा भी कोई मालिक है? कहने लगे उसकी बात मेरे दिल में उतर गई। तो मैंने कहा वाकई अपने मालिक को राजी करने के लिए मुझे भी कोशिश करनी चाहिए। तो मैंने उसे कहा कि तुम मेरी खिदमत की बजाय उस मालिक की खिदमत करने के लिए ज्यादा मौजूम हो, मैंने उसको आजाद कर दिया। तो हमें हर वक्त ये सोचना चाहिए कि कोई हमारा मालिक है जिसको राजी करने के लिए हम दुनिया में आए हैं। जिसने उसको राजी कर लिया वो कामयाब, और जो राजी ना कर सका वो नाकाम। तो कामयाबी और नाकामी का मेयार बहुत वाज़े है, क्रिस्टल क्लियर है। ये जो जिंदगी है ना, खुशी में गुजरे गम में गुजरे, ये कोई कामयाबी का मेयार नहीं है। इसलिए कि खुशियां भी आरजी तो गम भी आरजी। न खुशी हमेशा रहती है न गम हमेशा रहते हैं। तो ये तो जिंदगी का हिस्सा है। इंसान का वक्त गुजरता है इसके दरमियान। जो मकसूद है वो ये कि खुशी का हाल हो तो हम अपने रब का शुक्र अदा करें, कोई गम का हाल हो तो उसके ऊपर सब्र करें। मालिकुल मुल्क हमसे यही चाहते हैं। शुक्र करने वाला भी जन्नती صبر کرنے والا بھی جنتی. نبی علیہ السلام نے ارشاد فرمایا مومن کے کیا مزے ہیں، تنگی آ جائے تو صبر کرتا ہے اس پر بھی اجر ملتا ہے، خوشی مل جائے شکر ادا کرتا ہے اس پر بھی اجر ملتا ہے. تو بندگی اس کو کہتے ہیں کہ مالک جس حال میں بندے کو رکھے بندہ راضی رہے. یہ جو شکوے ہیں، شکایتیں ہیں، بیزاری کا اظہار ہے، بیماری ختم ہی نہیں ہوتی. بیوی کو یہ ہو گیا، بچے کو یہ ہو گیا، فلاں کو یہ ہو گیا، یہ چیز بندگی کے خلاف ہے. ہمارے اکابر اللہ کی رضا پہ راضی، انہوں نے یہ بات اچھی طرح ذہنوں میں بٹھائی کہ دیکھو اپنی مرضی نہ کرو، ہم غلام ہیں، بس مالک کی مرضی پر خوش رہنا سیکھو. نہ تو ہجر ہے اچھا نہ وصال اچھا ہے، یار جس حال میں رکھے وہی حال اچھا ہے. اللہ جس حال میں بندے کو رکھے انسان راضی رہے. ہاں معافیاں مانگے کہ میرے مولا میں آزمائش کے قابل نہیں ہوں، میں کمزور ہوں، تو میرے ساتھ نرمی کا معاملہ فرما، لیکن اگر حالات آ جائیں تو صبر کے ساتھ برداشت کرے، اللہ کی مرضی کو مقدم رکھے کہ اللہ تعالی مجھے جس حال میں رکھیں میں اسی حال میں رہنا پسند کرتا ہوں. ایک بزرگ تھے، ان پر کوئی بڑی پریشانی آ گئی، تو کسی نے ان کو خط لکھا کہ مجھے بہت افسوس ہے کہ آپ بڑی مصیبت میں گرفتار ہو گئے. تو انہوں نے جواب لکھوایا کہ الحمدللہ مصیبت میں گرفتار ہوا ہوں، معصیت میں گرفتار نہیں ہوا. یہ جواب لکھوایا کہ الحمدللہ مصیبت میں گرفتار ہوا ہوں، معصیت میں گرفتار نہیں. تو اصل تو یہ ہے کہ ہم اللہ کی نافرمانی سے بچیں، اور جس حال میں کروردگار عالم ہمیں رکھیں ہم اللہ سے خوش رہیں، راضی رہیں. اور اگر ہم دیکھیں تو اللہ کی طرف سے رحمتیں زیادہ، آزمائشیں تھوڑی. ہر بندہ دیکھے زندگی کے اندر پیٹ بھرے کی کیفیت زیادہ، بھوک تھوڑی، صحت زیادہ بیماری تھوڑی، خوشیاں زیادہ اور غم تھوڑے. تو جب اتنی خوشیاں دیں، عزتیں دیں، تو اگر کوئی مشکل وقت بھی آ جائے تو صبر کے ساتھ گزارے. پھر انسان شکوے کیوں کرتا ہے؟ ایک عارف نے کہا لطف سجن دم بدم، قہر سجن گاہ گاہ. کہ محبوب کا لطف اور عنایت تو ہمیشہ ہے، اور محبوب کا غصہ کبھی کبھی. لطف سجن دم بدم، قہر سجن گاہ گاہ، ای بھی سجن واہ واہ، او بھی سجن واہ واہ. اے میرے آقا میں ایسے بھی آپ سے راضی ہوں، میں ایسے بھی آپ سے راضی ہوں. حضرت علی اللہ عنہ فرماتے تھے اللہ میرے لیے یہی عزت کافی ہے کہ تو میرا پروردگار ہے، میرے لیے یہی عزت کافی ہے کہ تو میرا پروردگار ہے، اور میرے لیے یہی فخر کافی ہے کہ میں تیرا بندہ ہوں. اللہ نے ہمیں اپنا بندہ بنا لیا، اس سے بڑی عزت اور کیا ہو سکتی ہے ہمارے لیے؟ قحط کا زمانہ ہے، ایک غلام حشاش بشاش چہرہ، اچھے کپڑے پہنے ہوئے، بہت اکڑ کے چل رہا ہے. کسی نے کہا بھئی ہر بندہ پریشان ہے، بھوک ہے، فاقہ ہے، مگر تم تو ایسے چل رہے ہو جیسے کوئی غم ہی نہیں. تو اس نے آگے سے کہا کہ تمہیں پتہ نہیں کہ میں امیر شہر کا غلام ہوں. تو وہ بزرگ فرماتے ہیں کہ امیر شہر کا غلام اس بات پہ اتنا خوش ہے کہ میں شہر کے امیر کا غلام ہوں، مجھے کیا پرواہ ہے کسی چیز کی، میرے مالک کے پاس ہر چیز کے خزانے ہیں. تو ایک بندے کو اللہ رب العزت کے خزانوں پر کتنا اطمینان ہونا چاہیے. ہم تو مالک الملک کے غلام ہیں. سری سکتی رحمت اللہ علیہ فرماتے ہیں میں طواف کر رہا تھا، ایک صوفی کو دیکھا جو فقیر تھا، کپڑے بھی معمولی سے تھے، وہ چل رہا تھا تو پیچھے سے ایک غلام آیا، بڑے صاف ستھرے کپڑے تھے اور لٹک رہے تھے، ازار لٹک رہا تھا، اور وہ اس صوفی فقیر کے آگے چلا گیا اور اس نے اس کی پرواہ ہی نہیں کی. تو کہنے لگے کہ اس سے میں نے پوچھا کہ بھئی تم کون ہو؟ اس نے کہا تمہیں پتہ نہیں میں امیر مکہ کا غلام ہوں. میں نے کہا اچھا، تم اگر امیر مکہ کے غلام ہو تو تم اس فقیر سے پیچھے چلو، آگے مت چلو. اس نے کہا کیوں؟ میں نے کہا اس لیے کہ تم امیر مکہ کے غلام ہو اور یہ مالک الملک کا غلام ہے. کہتے ہیں جب میں نے یہ بات کہی تو اس غلام کے چہرے کے تاثرات بدل گئے، اس نے میرے آئیڈیے کو بائی کیا اور اس نے اس کے پیچھے چلنا شروع کر دیا. طواف مکمل ہو گیا تو وہ میرے پاس آیا، کہنے لگا کوئی میرے لیے بھی صورت ہے کہ میں بھی اس مالک الملک کا غلام بن جاؤں؟ تو میں نے کہا بھئی تم توبہ کر لو، نیکی کی زندگی گزارو. کہنے لگے کہ اس نے نیکی کی زندگی گزاری شروع کی، اللہ کی شان کے تیسرے دن کے بعد اس کی موت آگئی. سری سکتی رحمت اللہ علیہ فرماتے ہیں کہ میں نے مکہ مکرمہ میں اتنا بڑا جنازہ کبھی نہیں دیکھا تھا جتنے لوگ اس کی نماز جنازہ پڑھنے کے لیے. مالک الملک کا غلام بن گیا نا وہ. تو ہم اللہ کے بندے ہیں، بس اللہ پہ قربان ہو جائیں. اور اللہ تعالیٰ جس حال میں رکھے راضی ہو جائیں. حضرت حاجی امداد اللہ مہاجر مکی رحمت اللہ علیہ حرم مکہ میں تھے تو ایک صاحب آئے، بڑے نیک عبادت گزار تھے، اور بڑے افسوس کا اظہار کرنے لگے، حضرت میری طبیعت ٹھیک نہیں اور میں تو بیماری کی وجہ سے حرم کی نماز بھی نہیں پڑھ سکا. حضرت اس کی بات سنتے رہے. جب وہ کہہ کر چلے گئے تو فرمانے لگے کہ یہ بھی مجھے ناقص نظر آتا ہے، یہ بھی مجھے ناقص نظر آتا ہے. بھئی اگر اللہ رب العزت نے بیماری بھیجی اور عذر کی وجہ سے تم نہیں آ سکتے تو افسوس کس بات کا؟ تم جہاں پڑھ لوگے تمہیں اجر تو اللہ عطا کر دیں گے نا. تو مقصد تو ہے اللہ کی رضا پر راضی رہنا، کوئی اپنی مرضی تھوڑا پوری کرنی ہوتی ہے کہ جی ہم نے یوں عبادت کرنی ہے، جو شریعت کا حکم ہے بس اس پر ہم. تو مومن کی مثال نکیل ڈالے ہوئے اونٹ کی مانند ہوتی ہے. اونٹ کو آپ اگر کسی بچے کے ہاتھ میں دے دیں تو وہ اونٹ اس بچے کے پیچھے چلنا شروع کر دیتا ہے. اس بچے کی کیا حیثیت ہے؟ ایک لات لگائے تو بچہ اسی وقت اس کی جان ہی چلی جائے، مگر چونکہ اس کا ماتحت بنا دیا وہ پیچھے پیچھے چل رہا ہے، کھڑا کرتا ہے وہ کھڑا ہو جاتا ہے، بٹھاتا ہے وہ بیٹھ جاتا ہے. तो मोमिन को अपने मालिक और मुल्क की मर्जी पे इसी तरह कुर्बान होना चाहिए और मंशाए खुदाबंदी को पूरा करना चाहिए। अपनी मर्जी क्या चीज होती है? चुनाचे बुजुर्ग के बारे में फरमाते हैं, उनके बेटे की शादी थी और बरात बिल्कुल जाने के लिए तैयार थी, वो घर के कमरे में कुछ तलाश करते फिर रहे हैं। तो बीवी आई और बीवी ने कहा, क्या ढूंढते फिर रहे हैं, मुझे बताएं, बाहर बरात तैयार है, आप अंदर हैं। तो कहने लगे, मैं वो कफन तलाश कर रहा हूं। कफन? हां हां, बस अभी मेरे दिल में इल्हाम हुआ कि मेरा जो बेटा दुल्हा बना हुआ है उसकी वफात तो नहीं है, मैं उसके लिए कफन ढूंढ रहा हूं। ये मियां बीवी अभी बात कर रहे थे कि बाहर से इतला आई कि दुल्हा घोड़े पे चढ़ने के लिए जब सवार होने लगा तो पांव फिसला, गर्दन के बल गिरा, उसकी वफात हुई। ऐसे भी हमारे अकाबर गुजरे हैं कि बेटे की शादी और वो कफन तलाश कर रहे हैं और इसका कोई अफसोस नहीं है, बस मालिकुल मुल्क ने बतला दिया कि इसका वक्त इतना ही था, मैं अब कफन ढूंढ रहा हूं। ये कैफियतें जिक्र के बगैर, सोहबत के बगैर बंदे को हासिल नहीं हो सकती, वरना तो मीठा हफ हफ और कड़वा छू छू। और हमारा तो हाल ऐसा कि मीठा खा के भी राजी नहीं होते। वो कहते हैं कि बकरी की जान गई और खाने वाले ने कहा कि नहीं, मिर्च मिसाला जरा अच्छा नहीं था। तो आज के बंदे को तो जो नेमतें अल्लाह दे दे, पता नहीं क्यों तारीफ करना मुश्किल नजर आता है उसको। अल्लाह की तारीफ जुबान से नहीं निकलती, हालांकि हमें तो चाहिए कि हम अल्लाह की तारीफें करते ना थकें। बीवी खामिद की तारीफें करते नहीं थकती, मां बेटे की तारीफें करते नहीं थकती, तो हम अपने मालिकुल मुल्क की तारीफ करते क्यों थक जाते हैं? हमें भी चाहिए कि खूब तारीफें करें कि उस अल्लाह ने हमारी औकात से हमें बहुत ज्यादा अता फरमा दिया। चुनाचे उलमा ने लिखा है कि आशिक तीन तरह के होते हैं, आशिक तीन तरह के होते हैं। एक होते हैं आशिक जाती, जात के आशिक, उनको जात से मोहब्बत होती है। अब जब जात से मोहब्बत तो महबूब जो बर्ताव करें वो खुश हैं, क्योंकि जात से मोहब्बत है ना। इसकी मिसाल मजनू को लैला के साथ मोहब्बत थी, हालांकि वो इतनी काली थी कि उसके मां बाप ने लैल रात के ऊपर उसका नाम लैला रखा था, इतनी काली थी। मजनू साहब की तबीयत अटक गई, चुनाचे एक शहर के हाकिम थे, उन्होंने किस्सा सुना कि मजनू लैला से इतनी मोहब्बत करता है। तो उन्होंने बुलाया लैला को कि मैं देखूं तो सही, ये कैसी मिस यूनिवर्स है, ये कैसी ब्यूटी क्वीन है। जब देखा तो वो काली आम सी लड़की। तो उसने कहा, अज दिगर खूबा तो अफजू नेस्ती, ए लैला तू बाकी हसीनाओं से कोई बड़ी हुई तो नहीं है, कोई उनसे ज्यादा हसीन तो नहीं है। गुफ्त खामश क्यों तू मजनू नेस्ती, लैला ने जवाब दिया, चुप हो जाओ इसलिए कि तुम्हारे पास मजनू की नजर नहीं है। अगर तुम मजनू की नजर से मुझे देखते तो सारी दुनिया में तुम्हें सबसे ज्यादा खूबसूरत मैं नजर आती। और ये मजनू साहब, तो नाम था इनका कैस, अकलमंद कहते हैं कैस को, लेकिन नाम पड़ गया मजनून। वो इस तरह कि जब सईदना अमीर मुआविया रज़ियल्लाहु अन्हु ने خلافت کو سنبھالا تو حسن رضی اللہ تعالی عنہ ان کے حق میں دستبردار ہو گئے تھے. تو یہ کیس جا رہا تھا, حسن رضی اللہ عنہ سے ملاقات ہو گئی, سلام دعا ہوئی, تو حسن اللہ عنہ نے فرمایا بھئی دیکھو اچھا ہوا نا جو زیادہ حکومت کے اہل تھے میں نے ان کے حق میں دستبرداری کر دی, حکومت انہی کو سج دیا. تو یہ حسن اللہ عنہ کا چہرہ دیکھ رہا ہے. تو انہوں نے پوچھا دیکھ کیا رہے ہو, کہنے لگا جی سچی بات تو یہ ہے حکومت لیلہ کو سج دی. انہوں نے کہا انت مجنون. تو اس وقت سے اس کیس کا نام مجنون بڑھ گیا. ایسا مجنون تھا اس کی محبت سے ہٹتا ہی نہیں تھا. ایک مرتبہ اس کے والد نے اسے کہا کہ بہت بدنامی ہو گئی, میں نے بہت لوگوں کی باتیں سن لی, چل توبہ کر, میں تجھے حرم لے کے جاتا ہوں. تو یہ والد کے ساتھ حرم چلا گیا, وہاں جا کے دعا کے لیے ہاتھ اٹھائے اور دعا کرتا ہے الہی تبت من کل المعاصی, اے اللہ میں نے سب گناہوں سے توبہ کر لی, الہی تبت من کل المعاصی ولیکن حب لیلہ لا اتوبو, لیلہ کی محبت سے توبہ نہیں میں کرتا. جب اس نے یہ بات کہی تو والد نے غصے سے دیکھا, تو جب غصے سے دیکھا کہ تم نے یہ کیا بات کی تو اس نے اگلا شعر پڑھا, کہنے لگا یا رب لا تسلبنی حبها ابدا ویرحم اللہ ابدا قال آمینا, اے اللہ لیلہ کی محبت کبھی بھی میرے دل سے مت نکالنا اور جو میری اس دعا پر آمین کہے اس کی بھی بخشش فرما دینا. تو اس کو کہتے ہیں عاشق ذاتی. دین کے میدان میں دیکھنا ہو تو بہت اکابر گزرے کہ جن کی منشا بس اللہ کی رضا تھی. راویہ بصریہ کا واقعہ آپ نے سنا ہوگا, ایک ہاتھ میں پانی اور ایک ہاتھ میں انگارہ لے کے نکل پڑی, کہاں چلی ہو, میں چاہتی ہوں جنت کو جلاؤں جہنم کو بجھاؤں. کیوں کہ سنا ہے کہ لوگ یا جنت کی طلب میں عبادت کرتے ہیں یا جہنم کے خوف سے عبادت کرتے ہیں. میں چاہتی ہوں دونوں کو ختم کر دوں کہ لوگ اللہ کی ذات کی محبت کی وجہ سے اس کی عبادت کریں. کیفیت تھی ان کی, یہ عاشق ذاتی کہلاتے ہیں. ابن فارض رحمت اللہ علیہ مصر میں ایک بزرگ ہوئے ہیں, سید العاشقین ان کو کہا جاتا تھا. کہتے ہیں کہ جب ان کی وفات کا وقت آیا تو اللہ تعالی نے ان کو جنتیں دکھائیں, جنت ان کے سامنے کر دی, تو انہوں نے آنکھ ہٹا لی ان جنتوں کی طرف سے اور یہ شعر کہا کہ ان کان منزلتی فی الحب عندکم, اے اللہ اگر تیری محبت میں میری ساری زندگی کا نچوڑ یہ جنت اور باغ ملنا تھا, ما قد رأیت فقط دیات ایام, میں نے کیا پایا میں نے تو پوری زندگی ہی تباہ کرنا, مجھے تو تیری رضا چاہیے. یہ عاشق ذاتی کہلاتے ہیں. اور جو عاشق ذاتی ہوتا ہے پھر محبوب کی طرف سے خوشی ملے تو اس پہ خوش ہے اور محبوب کی طرف سے غم ملے تو اس کے اوپر بھی خوش ہے. عاشق ذاتی جو ہوا سر تسلیم خم ہے جو مزاج یار میں آئے, تیرا غم بھی مجھ کو عزیز ہے کہ وہ تیری دی ہوئی چیز ہے, تیرا غم بھی مجھ کو عزیز ہے کہ وہ تیری دی ہوئی چیز ہے. جو عاشق ذاتی ہوتے ہیں ان کی یہ کیفیت ہوتی ہے. तेरे इश्क ने मुझे गम दिया, तेरे इश्क ने मुझे गम दिया, मेरे गम की उम्र दराज हो। अल्लाह अकबर कबीरा। अल्लाह तेरे इश्क ने मुझे गम दिया है, मेरे गम की उम्र दराज। सुभान अल्लाह। ये आशिक ज़ाती होती हैं, अल्लाह की ज़ात से मोहब्बत होती है। जो मालिक की तरफ से हालात आ जाते हैं ये गर्दन झुका लेते हैं। एक होते हैं आशिक सिफाती, सिफात की वजह से आशिक, मसलन माल की वजह से किसी से मोहब्बत, तो ये आरजी इश्क होता है। माल ढलती छांव है, जब माल गया तो मोहब्बत भी गई। हुकूमत की वजह से दोस्ती, जब हुकूमत गई तो मोहब्बत भी गई। हुस्न की वजह से दोस्ती, हुस्न भी ढलती छांव है, हुस्न न रहा तो मोहब्बत भी न रही। तो आशिक सिफाती ये हमेशा कमजोर आशिक होते हैं। एक बुजुर्ग का वाक्य है कि एक साहब उनके पास आए कुछ अरसा गुजारने के लिए, तो एक औरत आती थी नजासत गंदगी उठाने के लिए, तो इन साहब की नजर उठती थी। फिर वो बीमार हो गई, तो जब कुछ दिनों के बाद आई तो इसने आंख उठा के भी ना देखा। उसने हजरत को बात बता दी, तो हजरत ने उसको बुला लिया और फरमाया कि देखो भाई, ये औरत जब पहले तुम्हारे पास से गुजरती थी तो तुम ललचाई नजरों से देखते थे, और अब इसका पेट खराब हुआ और इसकी डिहाइड्रेशन हो गई, बीमार कमजोर हो गई, तो अब तुमने देखा ही नहीं। इसकी वजह यह है कि जिस चीज से तुम्हें मोहब्बत थी वो चीज अब उसमें न रही। तो इतने दिन ये औरत फलां जगह पर अपनी गंदगी करती रही है, तुम जाओ और अपने महबूब को वहां से ले लो। तो जाहिरी हुस्न की इंतहा तो यही है ना। किसका हुस्न सलामत रहा? आज चेहरा गुलफाम की मानिद है तो जरा बुढ़ापा आता है वही चेहरा छुआरे की मानिद बन जाता है। तो आशिक सिफाती ये भी कमजोर आशिक होते हैं। और एक और तीसरी किस्म का इश्क है जिसमें हम मुब्तला हैं, वो है आशिक एहसानी। आशिक एहसानी कौन होते हैं? कि जब तक एहसान कोई करता रहे तो इनकी मोहब्बत सलामत, और जरा सा एहसान में कमी आए तो बस एक तरफ। बिल्कुल हमारी मिसाल यही है, अल्लाह की तरफ से हालात बिल्कुल ठीक रहे तो हम भी शौक शौक से नवाजे पढ़ते हैं। जरा कारोबार में कोई और हुआ नवाजे गई, भाई मस्जिद में नहीं आते, और जी बस जरा कारोबारी परेशानी है ठीक हो जाएगी तब आऊंगा। क्या मतलब? कि पहले कारोबार ठीक हो फिर इबादत के लिए आऊंगा। तो इनको कहते हैं आशिक एहसानी। और वाकई हदीस पाक में ऐसा आता है कि अल्लाह ताला के बाद बंदे होते हैं उनको मिलता रहे तो इबादत करते रहते हैं, अल्लाह उनको देता रहता है, ये मेरे बंदे मेरी इबादत करते रहे। कब नहीं देते? उस वक्त नहीं देते जब अल्लाह ताला ये देखते हैं कि अगर इसको इतना मिल गया कहीं ये ईमान से ही महरूम ना हो जाए। कई दफा बंदा माल बर्दाश्त नहीं कर सकता तो फिर अल्लाह ताला जरा तंगी दे देते हैं कि भी दे दिया तो ये फिरौन के बोल बोलने शुरू कर देंगे। तो ये आशिक एहसानी कहलाते हैं। سچی بات تو یہ ہے کہ سب سے اعلی انسان وہ جو عاشق ذاتی بن کر زندگی گزارے، تو مبتدی کی مثال عاشق احسانی اور منتہی کی مثال عاشق ذاتی کی مانند ہے، مگر اس کے لیے محنت کرنی پڑتی ہے، دل کو بنانا پڑتا ہے، اللہ کا ذکر کرنا پڑتا ہے، پھر انسان کا دل بن جاتا ہے اور پھر اس کو اللہ تعالیٰ کی بندگی میں مزہ آتا ہے۔ آپ ذرا غور کریں کہ ہمارے بھی کچھ ماتحت ہیں، ان کا معاملہ ہمارے ساتھ کیا ہے؟ ہم نے دیکھا بقرعید پہ لوگ کئی مرتبہ جانور پالتے ہیں، ان کو شوق ہوتا ہے کہ ہم بکرا پالیں یا مینڈا پالیں، پھر وہ اس کو خوب کھلاتے پلاتے ہیں، نہلاتے ہیں، خدمت کرتے ہیں اور پھر ان کو لے کے ذرا گلی میں چلتے ہیں تو وہ اس کے گلے میں رسی نہیں ڈالتے، بس وہ چل رہے ہوتے ہیں اور مینڈا پیچھے 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 پیچھے، کسی سے بات کرنے رک جاتے ہیں تو وہ مینڈا بھی رک جاتا ہے، وہ کسی گلی میں مڑتے ہیں وہ بھی پیچھے۔ ہم اپنی زبان میں اس کو کہتے ہیں راکھواں لیلا، یعنی گھر میں رکھا ہوا مینڈا، وہ پیچھے پیچھے چلتا رہتا ہے۔ اب سوچیں کہ جس جانور کو ہم نے ذبح کرنے کی نیت سے رکھا ہے وہ ہمارا اتنا مطیع اور فرما بردار ہے کہ بغیر کسی رسی کے ہمارے پیچھے پیچھے، دائیں مڑیں بائیں مڑیں کھڑے ہوں جیسے جائیں وہ ہمارے پیچھے پیچھے، ہم سے تو وہ جانور ہی اچھا ہو جو اپنے مالک کا زیادہ مطیع اور فرما بردار ہے۔ ہمیں تو اذان کی آواز آتی ہے حی علی الصلاہ اور ہم اپنا وقت جو ہے وہ دفتر میں ہی گزار دیتے ہیں اور بزنس میں ہی گزار دیتے ہیں، مسجد میں آنے کی توفیق نہیں ہوتی، تو جانور بہتر ہوا نا پھر ہم سے تو۔ پھر اور بھی کچھ جانور ہمارے ماتحت ہیں، ذرا غور کیجئے کہ وہ جانور جو ہمارے ماتحت ہیں وہ ہمارے ساتھ کتنا فرما برداری کا معاملہ کرتے ہیں۔ مثال کے طور پر آپ گھوڑے کی مثال لے لیجئے، اللہ تعالیٰ نے گھوڑے کو انسان کا مطیع بنا دیا، تو سب سے پہلی بات تو یہ کی کہ گھوڑے کو بولنے کی توفیق نہیں دی، اگر گھوڑے کو بولنا آتا اور ہم صبح اٹھ کے کہتے کہ بھئی ہم تمہیں لے کے ٹانگے میں جوتیں گے لے چلیں گے اور وہ آگے سے ٹر ٹر کرتا، جناب میری طبیعت ٹھیک نہیں، میں رات کو نیند نہیں پوری کر سکا اور گھاس ڈالنے والے نے تو گھاس پورا بھی نہیں ڈالا تھا، جناب آج مجھے سک لیو چاہیے، آج مجھے اینول لیو چاہیے، اب تو میں نے 6 دن کام کیا 7واں دن چھٹی ہونی چاہیے۔ تو اگر گھوڑا ہمارے سامنے یہ باتیں کرتا تو ہمارا کیا حال ہوتا؟ اللہ رب العزت نے اس سے بولنے کی صلاحیت لے لی، اب تیرا مالک تیرے ساتھ جو برتاؤ کرے تم بول نہیں سکتے۔ چنانچہ ہمارے اشارے پہ، ہم چھوٹے ہوتے تھے تو تانگے پہ بیٹھتے تھے، شوق ہوتا تھا بیٹھنے کا، تو ہم نے دیکھا کہ تانگے میں جو گھوڑا جھتا ہوا ہوتا ہے بس وہ بھاگ رہا ہوتا ہے، گرمی کا موسم، اب اسٹیشن پہ جا رہے ہیں اور مسافر لیٹ ہو گیا تو قصور تو مسافر کا تھا، وہ کہتے ہیں جی میں آپ کو نا 1 روپے کی بجائے 2 روپے دوں گا، مجھے ذرا جلدی پہنچا دو۔ اب گھوڑے کا مالک یہ نہیں سوچتا کہ میرا گھوڑا گرمی کا سارا لمبا دن بھاگ بھاگ کے تھک گیا ہوگا، وہ 1 روپے کی امید پر اس کو بٹھا لیتا ہے اور گھوڑے کو چابک مارنے شروع کر دیتا ہے۔ گھوڑا نہیں کہہ سکتا کہ جناب سارا دن تو میں بھاگتا رہا، اب شام کا وقت ہو گیا، یہ اگر لیٹ ہو گیا ہے تو قصور میرا تو نہیں ہے، مار رہا ہے مار، وہ چھانٹے بھی کھا رہا ہے بھاگ بھی رہا ہے، جتنا بھاگ سکتے ہیں بھاگ بھی رہا ہے اور چھانٹے بھی کھا رہا ہے۔ اور عجیب بات ہم نے دیکھی کہ اس بھاگنے کے دوران अगर उस घोड़े को लीड करने की जरूरत पेश आए तो वो खड़ा नहीं हो सकता, भाग भी रहा है लीड भी कर रहा है। अल्लाह अकबर, इंसान तो कैसा जालिम मालिक है कि अपने घोड़े की जरूरत पूरी करने के लिए भी उसे वक्त नहीं दे रहा, वो भाग भी रहा है लीड भी कर रहा है भाग रहा है, पसीने में शराबूर होके बिल आखिर उसने स्टेशन तक तांगे को पहुंचाया, मुसाफिर पहुंच गया। अब जो मालिक है वो तो पैसे लेके चाय का कप पीने चला गया, और घोड़े को प्यास लगी हुई थी तो मालिक को याद ही नहीं था। घोड़ा प्यास की शिद्दत की वजह से करीब जो गंदी नाली थी उसका गंदा पानी पीने लग जाते। हमने घोड़े को गंदी नाली का पानी पीते खुद देखा। वो ये नहीं कह सकता कि जनाब खुद तो मशरूबात पीने चले गए और मेरे लिए सादा पानी भी नहीं था, वो गंदा पानी पी रहे। जब मालिक उसको देखता है कि ये गंदा पानी पी रहा है तब ला के पानी उसके सामने रखता है। इतना थक थक के घोड़ा शाम को वापस आता है तो मालिक घर वालों से पूछता है कि वो घास देने वाले ने दिया, वो कहते हैं हां कोई वजह थी तो आज वो आधा लाया, आधा ही सामने रख देता, खाना भी पूरा नहीं देता कि भाई सारा दिन इसने मेहनत की इसको खाना तो दे दूं, आधा घास दे के मुतमिन हो जाता है चलो कोई बात नहीं। अब देखें सर्दी मालिक के लिए भी है सर्दी इसके लिए भी है। मालिक कमरे में गया, लिहाफ है रिसाई है, खिदमत करने के लिए बीवी मौजूद है, लेकिन इस घोड़े के लिए लेट के सोने के लिए कोई जगह भी नहीं है, ये खड़े होकर रात गुजार देता है। ज्यादा से ज्यादा अगर घोड़ा थक जाए तो बैठ जाता है, लेट के सो तो नहीं ना सकता। सारा दिन जिसने मेहनत की अल्लाह ने उसको रात को सो लेट कर सोने की तौफीक दी, भाई तुम खड़े नींद पूरी करो या बैठे नींद पूरी करो। मालिक के लिए रिजाई, कोई घोड़े पे भी रिजाई डालता है, सर्दी तो उसको भी लग रही थी। कई दफा हमने देखा कि बाहर से घोड़ा अंदर बांधना था और मालिक सो गया, घोड़ा सारी रात ठंड में खड़ा रहता है। सुबह मालिक को वो शिकवा नहीं कर सकता कि जनाब आप तो रिजाई के साथ जाकर मजे से लेट गए और मैं तो सारी रात सर्दी में ही खड़ा रहा। भूख है मगर भूख मिटाने के लिए पूरा खाना नहीं, प्यास है मशरूबात नहीं, शहवत है बीवी नहीं, उसको भी तो देखो ना, वो भी तो जानदार है ना। इंसान को देखो, ये अल्लाह का गुलाम बना, अल्लाह ने क्या क्या नियमतें अता फरमा दी, और जब अल्लाह ने इंसान का गुलाम बनाया मातहत बनाया वो देखो कितना बेबस है इंसान के सामने। अल्लाह अकबर कबीरा। और फिर इसके बाद उस घोड़े की वफा देखो कि मालिक ने उसको पाला था कि मैं इसके ऊपर बैठकर जिहाद में हिस्सा लूंगा। अब उसने अगर घोड़े के ऊपर सवारी कर ली तो घोड़ा समझ जाता है कि अब मेरा मालिक जिहाद के लिए निकल पड़ा। एक सफ सामने है एक सफ ये है, जंग शुरू होती है तो दुश्मन तीर बरसाता है और वो तीर इंसान को तो कम लगते हैं क्योंकि वो बचता है, घोड़े को लग रहे होते हैं, उसके जिस्म में तीर चुभ रहे हैं, खून के फुहारे छूट रहे हैं। वो घोड़ा पीछे भी भाग के जा सकता था, पीछे नहीं जाता, घोड़ा जानता है अब ये वफा दिखाने का वक्त आ गया, अब मुझे पीछे नहीं हटना। उसके जिस्म पे तलवार लगे तीर लगे नेजा लगे, घोड़ा मालिक के इशारे को पहचानते हुए बढ़ता है, सफों को चीरता हुआ चला जाता है, अपनी जान कुर्बान कर देता है, मालिक के इशारे की लाज रख लेता है। इंसान तेरा मातहत तो उसके अंदर इतनी वफा, पर तू मालिक का गुलाम और तेरे अंदर इतनी भी वफा नहीं कि हैया अलस्सला की आवाज आती है तो अपनी दुकान से उठ के मस्जिद में आ जाए, तो घर से उठ के मस्जिद में आ जाए, अल्लाह के हुक्म की इतनी भी एहसास नहीं होता। अल्लाह अकबर कबीरा। वाकई जिनको अल्लाह ने हमारा मातहत बनाया انہوں نے ماتحتی کا حق ادا کر دیا اور ہم نے اپنے اللہ کی ماتحتی کا حق ادا نہ کیا. ذرا سی بات کوئی آتی ہے زندگی میں تکلیف والی تو بس شکوے شروع ہو جاتے ہیں. تو اصل مومن وہ کہ جو اللہ رب العزت کی طرف سے بھیجے ہوئے ہر حال کے اندر اللہ سے خوش رہے, اللہ سے خوش رہے. چنانچہ ایک مرتبہ بنی اسرائیل نے موسیٰ علیہ السلام سے پوچھا, حضرت ہمیں کیسے پتا چلے کہ اللہ تعالی ہم سے خوش ہیں؟ تو موسیٰ علیہ السلام کو حضور پر گئے, اللہ رب العزت سے پوچھا, اے پروردگار عالم قوم پوچھتی ہے کہ کیسے پتا چلے کہ آپ خوش ہیں؟ تو رب کریم نے فرمایا کہ میرے پیارے موسیٰ علیہ السلام یہ بہت آسان ہے دیکھنا. کیسے؟ ان لوگوں سے کہو اگر یہ اپنے دلوں میں مجھ سے خوش ہیں تو میں پروردگار ان سے خوش ہوں, اور یہ اگر اپنے دلوں میں شکوے رکھتے ہیں تو میں بھی ان سے خوش نہیں ہوں. اور یہ جو ہم بیٹھ کے تذکرے کرتے ہیں نا, یہ نہیں ہوا, وہ نہیں ہوا, یہ نہیں ملا, یہ اصل میں مالک کے شکوے ہی ہوتے ہیں. نہیں, ایسے نہیں کرنا چاہیے. بس اللہ نے جو حال رکھا اس حال میں انسان خوش رہے, صبر کرے, اللہ سے مانگے. اللہ تعالیٰ یہ چاہتے ہیں کہ شکوے کر رہے ہیں تو مجھ سے کرے. انما اشکو بسی وحزنی الی اللہ, اللہ کے سامنے کرو نا. لیکن دو رکعت تہجد پڑھنے کی تو توفیق نہیں ہوتی, تو اللہ کے سامنے ہم کیا اپنے شکوے شکایتیں کریں گے؟ سارا دن مخلوق کے سامنے ہم اللہ کے بارے میں باتیں کرتے رہتے ہیں. تو جو اللہ والے ہوتے ہیں وہ اللہ رب العزت سے ہر حال میں راضی ہوتے ہیں. اس لیے حدیث پاک میں ہے کہ جو شخص صبح میں 3 دفعہ اور شام میں 3 دفعہ یہ پڑھ لے, رضیت باللہ ربا وبمحمد النبی وبالاسلام دینا, تو نبی علیہ السلام نے ارشاد فرمایا کان حقا علی اللہ ان یرضی یوم القیامۃ, اللہ پر حق ہو جاتا ہے اللہ قیامت کے دن اس بندے کو راضی کرے. تو ہم اتنا کہہ دیں اللہ ہم آپ سے راضی ہیں, نبی علیہ السلام فرماتے ہیں اللہ کے ذمے ہو جاتا ہے اللہ قیامت کے دن اس بندے کو راضی کر دے. کتنا کریم پروردگار ہے اور کتنا وہ بڑا مہربان ہے. تو ہمیں چاہیے کہ ہم جو بھی حال ہو, خوشی کا ہو, غم کا ہو, صحت کا ہو, بیماری کا ہو, اللہ کی عبادت میں, دین کے کام میں لگے رہیں. اس لیے ایک بزرگ فرماتے تھے کہ اگر تم اللہ کے ہاں اپنا مرتبہ دیکھنا چاہتے ہو تو پھر یہ غور کرو کہ اس نے تمہیں کس کام میں مصروف کر رکھا ہے. اگر تم نیکی میں لگے ہوئے ہو اس کا مطلب کہ اللہ کے ہاں تمہارا مرتبہ اونچا, اور اگر تمہیں مسجد آنے کی توفیق ہی نہیں ہوتی اس کا مطلب کہ اللہ کے ہاں تمہارا کوئی مرتبہ ہی نہیں. تو جیسے دفتر پابندی سے جانا ہماری ذمہ داری, مسجد میں پابندی سے آنا اس سے بھی بڑی ذمہ داری ہے, کیونکہ ادھر مالک کی طرف سے اعلان ہوتا ہے اللہ اکبر, آ جاؤ اللہ کے گھر کی طرف جو سب سے زیادہ بڑا ہے. تو آج کی اس پوری گفتگو کا نچوڑ یہ نکلا کہ ہم اللہ کے بندے ہیں, اللہ نے بندگی کے لیے دنیا میں بھیجا ہے, اب اللہ جس حال میں رکھے ہم خوش رہنا سیکھیں. خوشی میں رکھے تو بہت خوش, غم دے تو بھی بہت خوش. اگر شکوہ بھی کرنا ہے تو اللہ سے کریں, بندوں سے نہ کریں. اپنی رضا کو اللہ کی رضا میں گم کر دیں. جب ایسا کریں گے تو پھر اللہ رب العزت کے فرما بردار بندوں میں ہم بھی شامل ہو جائیں گے. ہمارے علاقے میں ایک مجذوب بزرگ گزرے ہیں, بلے شاہ, علاقائی زبان میں انہوں نے کچھ اشعار کہے, یہ عاجز پڑھتا ہے مگر اس کا ترجمہ کر دے گا تاکہ آپ سمجھ سکیں. फरमाते हैं राती जागे ते शेख सडावे, राती जागेन कुत्ते तेथों उत्ते। तो रात को जागता है तहज्जुद की खातिर और अपने आप को वली कहलवाता है, तुझसे तो कुत्ते ज्यादा आगे निकल गए। तो रात को जागता है और अपने आप को वली कहलवाता है, कुत्ते तुझसे इस मामले में आगे निकल गए। रुखा सुखा टुकड़ा खाके दिने जा रुखां विच सुत्ते तेथों उत्ते। वो भी सारी रात जागकर मालिक के घर का पहरा देता है कुत्ता, मगर सुबह उसके पास सोने के लिए बिस्तर नहीं होता। दीवार की साथ लग के किसी दरख्त की ओट में बिस्तर उसका जमीन है, उसी के ऊपर लेट जाता है, न तकिया है न रिजाई है। हम रात की ड्यूटी करके आए ना तो सुबह के वक्त घर में कर्फ्यू होता है, बीवी बच्चों की मिन्नतें करती फिर रही होती है, खुदा का वास्ता शोर न करो मेरी कमबख्ती आ जाएगी, और हम कहते हैं कि हमने रात की ड्यूटी की है, फिर एयर कंडीशन कमरों में आके वक्त गुजारते हैं। और कुत्ते को देखो और हमें देखो, अल्लाह ने खाने के लिए क्या क्या नेमतें दी और कुत्ते को क्या मिलता है, हड्डियां मिलती हैं वो भी बची हुई, खुश्क रोटी का टुकड़ा, और उस खुश्क रोटी के पीछे वो मालिक का इतना वफादार कि सारी रात जाग के घर का पहरा देता है। हम तहज्जुद के लिए उठते हैं तो सारी रात तो नहीं ना पढ़ते, चार रकत नफल पढ़ने में कितना टाइम लगता होगा। तो फरमाते हैं राती जागे ते शेख सडावे, राती जागेण कुत्ते तेथों उत्ते। रुखा सुखा टुकड़ा खाके दिने जा रुखां विच सुत्ते तेथों उत्ते। दर मालिक दा मूल न छोड़ेन, भावे मारे सौ सौ जुत्ते तेथों उत्ते। कुत्ते की एक अजीब आदत है कि उसका मालिक उसको सौ सौ जूते भी लगाए वो मालिक का घर छोड़ के नहीं जाता, जूते खा के नजर से ओझल हो जाता है फिर मालिक के दर पे, वो सौ सौ जूते खा के भी नहीं मालिक का दर छोड़ता। और हम छोटी सी परेशानी आती है सबसे पहले जो दर छूटता है वो खुदा का दर, मस्जिद नहीं आ सके वो जी फलां बीमार फलां काम फलां मसरूफियत फलां ये हो गया। दर मालिक दा मूल न छोड़ेन, बावे मारे सौ सौ जुत्ते तेथों उत्ते। उठ बुलिया तू यार मना ले, नहीं ते बाजी ले गए कुत्ते तेथों उत्ते। ओ बुल्ले शाह रात का आखिरी पहर है, उठ तू भी अपने यार को मना ले वरना तो कुत्ते तुझसे बाजी ले गए। अल्लाह अकबर कबीरा। तो हम अल्लाह के बंदे हैं, बंदगी के लिए दुनिया में आए हैं, हम अपने अल्लाह से राजी रहना सीखें। वमा खलकतुल जिन्न वल इंसा इल्ला लियाबुदून। इसीलिए इस रास्ते में इंसान कदम बढ़ाए, जिंदगी में मंजिल मिल जाए तो भी ठीक, ना भी मिले तो भी ठीक, ये देखे कि इस रास्ते पे चल तो रहा हूं ना, याबम पूरा या न याबम आरजुए मीकुनम, मैं पाऊं महबूब को या ना पाऊं, मैं महबूब की आरजू तो रखता हूं, हासिल आयद या ना आयद जुस्त जुए मीकुनम, महबूब मिले या ना मिले मैं महबूब की जुस्तजू में तो लगा हुआ हूं। हमारे लिए यही काफी है कि अल्लाह ने हमें दीन पे चलने की दीन के काम में लगने की तौफीक अता फरमाई, हमारे लिए यही बहुत है। मोहब्बत क्या है दिल का दर्द से मामूर हो जाना, متائے جان کسی کو سونپ کر مجبور ہو جانا، قدم ہے راہ الفت میں تو منزل کی حوث کیسی، قدم ہے راہ الفت میں تو منزل کی حوث کیسی، یہاں پر عین منزل ہے تھکن سے چور ہو جانا. بس اللہ کے راستے میں ہم تھک جاتے ہیں یہی کافی ہے، وہ چاہے گا تو منزل پہ پہنچا دے گا زندگی میں، اور اگر نہیں تو جیسے وہ چاہے گا ہم اسی حال میں اللہ سے راضی ہیں. تو آج کی اس مجلس میں ہم اپنے دلوں میں یہ فیصلہ کریں کہ ہم صبح و شام اس دعا کو بھی تین تین دفعہ پڑھیں گے کہ میں اللہ سے راضی ہوں وہ میرا پروردگار ہے، میں نبی علیہ السلام سے راضی ہوں وہ میرے آقا اور سردار ہیں، اور میں دین اسلام سے راضی ہوں کہ میرے رب کی دی ہوئی نعمت ہے. اللہ تعالی ہمیں بندہ بن کر زندگی گزارنے کی توفیق عطا فرمائے. وآخر دعوانا ان الحمدللہ رب العالمین. کچھ دیر مراقبہ کر لیجئے. ہوا او حرص والا دل بدل دے، میرا غفلت میں ڈوبا دل بدل دے، بدل دے دل کی دنیا دل بدل دے، خدایا فضل فرما دل بدل دے. گناہگاری میں کب تک عمر کاٹوں، گناہگاری میں کب تک عمر کاٹوں، بدل دے میرا رستہ دل بدل دے. سنوں میں نام تیرا دھڑکنوں میں، سنوں میں نام تیرا دھڑکنوں میں، مزا آ جائے مولا دل بدل دے. ہٹا لوں آنکھ اپنی ماں سوا سے، جیوں میں تیری خاطر دل بدل دے. یہ کیسا دل ہے سینے میں الہی، جو زندہ بھی ہے مردہ دل بدل دے. پڑا ہوں تیرے در پر دل شکستہ، رہوں کیوں دل شکستہ دل بدل دے. پڑا ہوں تیرے در پر دل شکستہ،
شکستا رہوں کیوں دل شکستا دل بدل دے تیرا ہو جاؤں اتنی آرزو ہے بس اتنی ہے تمنا دل بدل دے میری فریاد سن لے میرے مولا بنا لے اپنا بندہ دل بدل دے
لا إله إلا الله محمد رسول الله سبحان ربي جلال البحار اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد المبارك وسلم اے کریم آقا ہم ظاہر میں بندے ہیں حقیقت میں نہایت گندے ہیں اللہ ہمارے اندر کی گندگیوں کو دور فرما دلوں کی ظلمت کو دور فرما دلوں کی سختی کو دور فرما دلوں کو منور فرما دل کی دنیا کو آباد فرما اللہ ہماری نگاہوں کو پاک فرما دلوں کو صاف فرما سینوں کو اپنی محبت سے لبریز فرما اپنے عشق کی آتش ہمارے سینوں میں پیدا فرما ہمارے آنگن سے اپنے ذکر کو جاری فرما روئے سے اپنے ذکر کو جاری فرما ہڈی ہڈی بوٹی بوٹی میں اپنی محبت پیدا فرما میرے مولا ہمیں بندہ بن کر رہنے کی توفیق عطا فرما اللہ آپ کی دین نعمتیں کھاتے ہیں آپ کے حکموں کو توڑتے ہیں نافرمانیاں کرتے ہیں منمانیاں کرتے ہیں اللہ آپ کے تحمل پہ قربان جائیں میرے مولا آپ کی رحمتوں پہ قربان جائیں اللہ ہمارے حال پر رحمت کی نظر فرما دیجئے ان دلوں کو اللہ نیکی پر جما دیجئے اللہ ہمیں نیکی میں سکون عطا کر دیجئے اے اللہ رحمت کا معاملہ فرمائیے جو پریشان حال ہیں ان کی پریشانیوں کو دور کر دیجئے جو نعمتیں اللہ آپ نے دی ہیں ان نعمتوں کو اور زیادہ فرمائیے ہمیں ان کی قدردانی کی توفیق عطا فرمائیے اے اللہ جنہوں نے دعاؤں کے لیے کہا ان کی نیک مرادوں کو پورا فرما ہمارے والدین عزیز اغار مشائخ جو فوت چکے ان کی مغفرت فرما جن کی آپ نے مغفرت کر دی قرب کے اعلیٰ درجات عطا فرما اللہ یہ رمضان کا آخری عشرہ ہے آپ کے پیارے حبیب صلی اللہ علیہ وسلم نے بتلایا اولوہا رحمت اوسطہا مغفرت آخرہا اتقو من النار اللہ یہ آگ سے آزادی کا عشرہ ہے اللہ ہمیں جہنم سے آزاد فرما دیجئے اے مولا رحمت کا معاملہ فرما دیجئے اللہ آپ کے حبیب صلی اللہ علیہ وسلم نے آمین کہی تھی بدعا کے اوپر برباد ہو جائے وہ شخص جس نے رمضان کا مہینہ پایا مغفرت نہ کروائی اللہ ہم نہیں جانتے ہماری مغفرت ہوئی یا نہیں ہوئی میرے مولا اگر مغفرت نہ ہوئی تو بربادی ہوگی اللہ برباد ہونے سے بچا لیجئے اللہ مہربانی کر دیجئے رحمت کر دیجئے کرم کر دیجئے اللہ ہم پر ترس کھا لیجئے اللہ ترس کھا لیجئے اللہ اپنے بندوں پر ترس کھا لیجئے اللہ سخی کے دروازے پہ فقیر جمع ہو جائیں وہ بھی لحاظ کر لیتا ہے اللہ یہ آپ کے بندے دور قریب سے چل کر آئے ہیں تیرے دروازے پر اللہ جمع ہے اللہ اٹھے ہاتھوں کی لاج رکھ لیجئے لاج رکھ لیجئے اللہ کرم کر دیجئے مہربانی فرما دیجئے اللہ ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما آنے والے وقت کو گزرے وقت سے بہتر فرما آنے والی زندگی کو گزری زندگی کا کفارہ بنا جنہوں نے دعاؤں کے لیے کہا اللہ ان کی نیک مرادوں کو پورا فرما اللہ جو مہمانوں کی خدمت میں مرد لگے ہوئے ہیں یا کھانا بنانے والی عورتیں ہیں، اللہ سب کی خدمت کو قبول فرما، اس شہر کے جتنے ایمان والے ہیں اللہ سب کو اپنے مقبول بندوں اور بندیوں میں شامل فرما، اور جن کو ایمان کی نعمت نہیں ملی اللہ ان کو ہدایت کی نعمت نصیب فرما، پوری دنیا میں ہدایت کی ہواؤں کو عام فرما، مدارس عربیہ کی حفاظت فرما، دعوت و تبلیغ کے کام کی حفاظت فرما، یہاں اللہ لوکیہ ان خانقاہوں کی حفاظت فرما، اقامت دین کی کوششوں کی حفاظت فرما، اللہ ہمارے روزوں کو قبول فرما، تراویح کو قبول فرما، اس رمضان کو اللہ ہمارے لیے اللہ اپنے قرب کا ذریعہ بنا، اپنی رضا حاصل ہونے کا ذریعہ بنا، کریم آقا ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما، صلی اللہ تعالی علی حبیبہ سیدنا محمد و آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔